السلام علیکم، وائس آف امریکہ واشنگٹن سے آپ کی دنیا کے ساتھ یاسمین جمیل حاضر ہے۔ سب سے پہلے خبریں، اور خبروں سے پہلے خاص خاص خبروں کی سرخیاں۔ پاکستان، چین اور افغانستان کے درمیان سہ فریقی مذاکرات کا تیسرا دور آج اسلام آباد میں شروع ہو رہا ہے، جس میں سیاسی تعلقات، افغان امن عمل، سیکیورٹی، تعاون اور انسداد دہشت گردی سمیت دیگر امور پر تبادلہ خیال ہوگا۔ بھارت کے چندریان مشن کو ہفتے کے الصبح اس وقت شدید دھچکا پہنچا جب چاند کی سطح سے محض 2 کلومیٹر قبل لینڈر کا رابطہ خلائی ایجنسی سے منقطع ہو گیا۔ اس وقت وزیر اعظم نریندر مودی بنگلور میں واقع خلائی مرکز سے اس منظر کا مشاہدہ کر رہے تھے۔ روس اور یوکرین کے درمیان قیدیوں کا تبادلہ شروع ہو گیا ہے۔ سمندری طوفان ڈورین اب امریکہ کے جنوب مشرق کی طرف جا رہا ہے اور اس کا رخ کینیڈا کی طرف ہو گیا ہے۔ ہفتے کے روز ہانگ کانگ کے ہوائی اڈے کی طرف آنے جانے کی سہولتوں کو محدود کر دیا گیا تاکہ مظاہرین دوبارہ ہوائی اڈے پر قبضہ نہ کر لیں۔ اور ہفتے کے روز افغانستان کی فوجوں نے شمال مشرقی ضلع کو 5 سال بعد طالبان سے واپس لے لیا ہے۔ اور اب باقی خبریں۔ پاکستان، چین اور افغانستان کے درمیان سہ فریقی مذاکرات کا تیسرا دور آج اسلام آباد میں شروع ہو رہا ہے، جس میں سیاسی تعلقات، افغان امن عمل، سیکیورٹی، تعاون اور انسداد دہشت گردی سمیت دیگر امور پر تبادلہ خیال ہوگا۔ اس بارے میں ایک رپورٹ اب سے کچھ دیر پہلے آپ سن چکے ہیں۔ پاکستان تحریک انصاف کی حکومت کے پہلے سال میں ملک بھر میں مہنگائی میں نمایاں اضافہ دیکھنے میں آیا اور اس کی شرح 5.84 سے بڑھ کر 11.63% تک پہنچ گئی۔ ماہرین کا کہنا ہے کہ روپے کی قدر میں تیزی سے کمی اور توانائی کی قیمتوں میں اضافے نے صارفین کی قوت خرید کو متاثر کیا ہے۔ اسلام آباد سے علی فرقان کی رپورٹ۔
ادارہ شماریات کی جانب سے جاری ہونے والے کنزیومر پرائس انڈیکس کے مطابق اگست 2018 کے مقابلے میں اگست 2019 میں ملک بھر میں مہنگائی کی شرح 5.84% سے بڑھ کے 11.63% تک جا پہنچی ہے۔ شرح مہنگائی ڈبل ڈیجٹ میں جانے کے ساتھ ہی یہ اضافہ گزشتہ 5 سال کی بلند ترین سطح پر پہنچ گیا ہے۔ اعداد و شمار کے مطابق ایک سال میں آٹے کا 10 کلو گرام کا تھیلا 40 روپے اور باسمتی چاول کی قیمت میں 6 روپے فی کلو اضافہ ہوا ہے۔ ایک سال کے دوران گائے کا گوشت فی کلو گرام 45 روپے اور بکرے کا گوشت 84 روپے فی کلو گرام مہنگا ہوا، جبکہ زندہ برائلر مرغی کی قیمت میں 61 روپے اضافہ ہوا۔ ادارہ شماریات کے مطابق ایک سال میں مونگ کی دال 57 روپے، ماش کی دال 34، مسور کی دال 12 روپے اور چنے کی دال 13 روپے فی کلو مہنگی ہوئی، جبکہ 1 کلو گرام چینی کی قیمت میں 20 روپے تک اضافہ ہوا۔ اس کے علاوہ تازہ سبزیوں، پھلوں، دودھ، پکانے کے تیل، چینی اور دیگر روزمرہ استعمال کی دیگر اشیاء کی قیمتوں میں بھی خاطر خواہ اضافہ دیکھا گیا ہے۔ پاکستان ادارہ شماریات کے ڈائریکٹر مہنگائی عتیق الرحمان کہتے ہیں کہ مہنگائی میں اس اضافے کی بڑی وجہ بجلی، گیس اور پیٹرولیم مصنوعات کی قیمتوں میں اضافہ ہے، اور اس کے علاوہ روپے کی قدر میں کمی نے بھی صارفین کی قوت خرید کو متاثر کیا ہے۔ وائس آف امریکہ سے بات کرتے ہوئے انہوں نے کہا کہ مہنگائی میں زیادہ اضافہ کھانے پینے والی اشیاء میں دیکھا گیا ہے اور قیمتوں میں اضافے کو جانچنے کے لیے 12 گروپوں میں کپڑوں سے لے کے گھر کے کرایہ تک ہر سطح پر مہنگائی میں اضافہ ریکارڈ کیا گیا ہے۔
اس کے اندر جو انکریز آ رہی ہے، پھر الیکٹریسٹی اور گیس کی پرائسز کے اندر جو انکریز آئی، گورنمنٹ نے لاسٹ اکتوبر میں بھی اس کو انکریز کیا گیا تھا، پھر جو ہمارا ڈیویلیویشن ہوئی اس نے بھی امپیکٹ ڈالا ہے، اور فیول کا امپیکٹ ایک تو ڈائریکٹ امپیکٹ آ جاتا ہے، پھر اس کا ایک انڈائریکٹ امپیکٹ ہے ٹرانسپورٹیشن کے اندر، اور جو جتنی بھی آئٹمس ہوتی ہیں، چاہے وہ فوڈ آئٹمس ہیں، نان فوڈ آئٹمس ہیں۔
صارف حقوق تنظیم کے صدر محسن بٹی کہتے ہیں کہ مہنگائی کے یہ اعداد و شمار عوام پر دگنا اثر کر رہے ہیں اور روزمرہ کی اشیاء ضروریہ بھی عوام کی پہنچ سے دور ہو چکے ہیں۔ انہوں نے کہا کہ مہنگائی کا تناسب 11.5 بتایا جا رہا ہے، لیکن اگر چینی، گھی، چائے وغیرہ کی قیمتوں کو دیکھیں تو ان میں 20-30% اضافہ ہو چکا ہے۔ محسن بٹی کے مطابق مہنگائی میں اس اضافے کی وجہ روپے کی قدر میں کمی، بجلی، گیس اور پیٹرول کی قیمتوں میں اضافہ ہے۔
جو اس وقت 5 لیٹر کا آئل کا جو کین ہے، جو تقریباً 650-700 روپے میں آ جاتا تھا، وہ اس وقت 1300 روپے پہ چلا گیا ہے۔ یعنی اگر ہم دیکھیں کہ ہماری جو اس کی کرنسی ڈی ویلیو ہوئی ہے وہ تو 35% ہوئی ہے، لیکن اس کا جب ملٹیپلائی کرتے ہیں اس کو، یہ جا کے مختلف ذخیرہ اندوز مافیا جب اس کو استعمال کرتا ہے اپنے حق میں، تو اس کا اثر عام عوام پہ جا کے 2 گنا اثر ڈالا ہے انہوں نے۔
حکومت کی جانب سے رواں مالی سال کے لیے سالانہ افراط زر 6% مقرر کی گئی تھی، لیکن مہنگائی کی یہ شرح فروری میں ہی تجاوز کر گئی تھی۔ علی فرقان، اردو وی او اے، اسلام آباد۔
اسلام آباد میں اب سے کچھ دیر پہلے چین، افغانستان اور پاکستان کے وزرائے خارجہ نے مشترکہ نیوز کانفرنس سے خطاب کیا اور تینوں ملکوں کے درمیان پانچ نکات پر اتفاق ہوا ہے۔ افغانستان میں قیام امن کے سلسلے میں یہ مذاکرات خاصی اہمیت کے حامل ہیں۔ اس بارے میں ایک رپورٹ اب سے کچھ دیر کے بعد ہم پروگرام میں پیش کریں گے۔ کراچی میں کچرے کی سیاست میں مختلف سیاسی جماعتوں کے درمیان لفظی گولہ باری میں فی الوقت وقفہ تو آ چکا ہے، لیکن سندھ میں کچرا اٹھانے کے ذمہ دار ادارے کا کہنا ہے کہ صوبائی دارالحکومت کراچی میں اس وقت تقریباً 15 سے 16 لاکھ ٹن کچرا پڑا ہوا ہے، جسے اٹھانے کے لیے کئی ارب روپے درکار ہیں، جبکہ ڈاکٹرز کا کہنا ہے کہ ملک کے سب سے بڑے شہر میں صفائی ستھرائی کے ناقص انتظامات کے باعث شہریوں میں وبائی امراض میں تیزی سے اضافہ ہو رہا ہے۔ تفصیلات سنتے ہیں کراچی سے محمد ثاقب کی اس رپورٹ میں۔
صوبہ سندھ میں کچرا اٹھانے کے ذمہ دار ادارے کے سربراہ نے انکشاف کیا ہے کہ صوبائی دارالحکومت اور ملک کے سب سے بڑے شہر کراچی میں اس وقت تقریباً 16 لاکھ ٹن کچرا پڑا ہوا ہے، جسے ٹھکانے لگانے ہی سے شہر میں صفائی ستھرائی کی موجودہ صورتحال میں بہتری لائی جا سکتی ہے، تاہم اس کے لیے ادارے کو کم از کم 2 ارب روپے درکار ہیں۔ وائس آف امریکہ کو دیے گئے ایک انٹرویو میں سندھ سالڈ ویسٹ مینجمنٹ بورڈ کے مینیجنگ ڈائریکٹر ڈاکٹر اے ڈی سجنانی نے بتایا کہ کراچی میں روزانہ تقریباً 12 سے 13 ہزار ٹن کچرا پیدا ہوتا ہے، لیکن اصل مسئلہ بیک لاگ میں موجود 15 سے 16 لاکھ ٹن کچرا ہے جسے اٹھانا ضروری ہے۔
اس وقت ہم 11,000 سے 13,000 ٹن تک جا رہے ہیں، مگر اس میں میں سمجھتا ہوں کہ 9,000 سے 11,000 ہے جو فریش ہے، اور 2,000 کے قریب ہے جو ہم پرانا بھی کچرا اس میں مل جاتا ہے۔ ویسے تو بیک لاگ کراچی کے اندر اس وقت بھی اگر میں بتاؤں تو 15 سے 16 لاکھ ٹن گاربیج اس وقت بھی کراچی میں موجود ہے۔
ڈاکٹر اے ڈی سجنانی نے اس بات کا برملا اظہار کیا کہ کچرا اٹھانے اور اسے سائنسی بنیادوں پر ٹھکانے لگانے کا کام حکومت کی ترجیحات میں کبھی شامل نہیں رہا، جس کے باعث یہ معاملہ اب گمبھیر شکل اختیار کر گیا ہے اور اس کا براہ راست اثر شہریوں کی صحت پر بھی پڑ رہا ہے۔ وہ اس بات کا بھی اعتراف کرتے ہیں کہ شہر میں صفائی ستھرائی کی صورتحال تسلی بخش نہیں۔
اب ٹو مارک سالڈ ویسٹ مینجمنٹ سینیٹیشن سروسز کبھی بھی ہو نہیں سکتی، ایبسولیوٹ ہی نہیں، یہ ریلیٹیو ٹرم ہے کہ جی کہاں پر ہم نے شروع کیا تھا اور اس وقت کہاں پر ہیں، اور جو ساتھ والے علاقے ہیں ان سے آپ کمپیئر کریں تو ساؤتھ ایسٹ ملیر یہاں پر کوئی بھی بیک لاگ نہیں۔
کراچی میں صفائی کی بدترین صورتحال اور ناقص انتظامات پر ڈاکٹرز بھی تشویش کا اظہار کرتے نظر آ رہے ہیں۔ پاکستان میڈیکل ایسوسی ایشن کے جنرل سیکرٹری اور ماہر فزیشین ڈاکٹر قیصر سجاد نے کہا ہے کہ شہر میں صفائی کے ناقص انتظامات کے باعث 1 ماہ میں 10,000 سے زائد مریض پیٹ کی مختلف بیماریوں کی شکایت لے کر سرکاری اور نجی اسپتالوں میں پہنچے ہیں، جن میں سے اکثر تعداد بچوں کی ہے۔
گندگی میں اضافہ ہوا، پھر اوپر سے بارش ہو گئی، تو یہ ساری پرابلم بہت زیادہ بڑھ گئی ہے۔ پانی سے پیدا ہونے والی بیماریاں، مچھر سے پیدا ہونے والی بیماریاں، اب آپ نوٹ کر رہے ہیں کہ اس وقت مکھیوں کی بھرمار ہے، ایک یلغار ہے، اسی طرح مچھروں کی یلغار ہے، اور پانی سے پیدا ہونے والی مختلف بیماریاں ہیں جس میں ٹائیفائڈ ہے، گیسٹرو انٹرائٹس ہے، ڈائریا وومیٹنگ، ہیپیٹائٹس اے ہے، ای ہے۔
واضح ہے کہ صوبائی دارالحکومت کراچی میں 1 درجن سے زائد بلدیاتی اداروں میں حدود اور اختیارات کے معاملے پر تناؤ، باہمی ربط کے فقدان اور سب سے بڑھ کر وسائل کی کمی نے کچرا اٹھانے اور صفائی ستھرائی کا کام بری طرح متاثر کیا ہے۔ محمد ثاقب، وائس آف امریکہ، کراچی۔
روس اور یوکرین کے درمیان قیدیوں کا تبادلہ شروع ہو گیا ہے۔ ہفتے کی صبح کو متعدد بسوں میں سوار کر کے قیدیوں کو ماسکو ہوائی اڈے پہنچایا گیا ہے، جہاں سے انہیں یوکرین روانہ کیا جا رہا ہے۔ سرکاری طور پر دونوں ملکوں کے قیدیوں کی تعداد اور نام نہیں ظاہر کیے گئے ہیں، تاہم اطلاعات کے مطابق اس میں کئی اہم نام شامل ہیں۔ جولائی میں یوکرین اور روس کے رہنماؤں کے درمیان ٹیلی فون پر رابطہ ہوا تھا اور اس کے نتیجے میں یہ معاہدہ طے پایا تھا۔ امریکہ کے قومی ہریکین مرکز کا کہنا ہے کہ سمندری طوفان ڈورین اب جنوب مشرق کی طرف جا رہا ہے۔ میساچوسٹس میں اس کی رفتار گھٹ گئی اور اب اس کا رخ کینیڈا کی طرف ہوگا۔ جمعے کے روز ڈورین نارتھ کیرولائنا سے ٹکرایا تھا۔ اس طرح شمالی اور جنوبی کیرولائنا طوفان کی زد میں تھے۔ امریکہ سے پیشتر سمندری طوفان نے بہاماز میں زبردست تباہی مچائی اور ابھی تک متعدد افراد ملبے نیچے دبے ہوئے ہیں۔ امدادی کارروائیاں جاری ہیں۔ ہفتے کے روز ہانگ کانگ کے ہوائی اڈے کی طرف آنے جانے کی سہولتوں کو محدود کر دیا گیا تاکہ مظاہرین دوبارہ ہوائی اڈے پر قبضہ نہ کر لیں۔ حکومت کی کوشش ہے کہ مظاہرین کو ہر حال میں روکا جائے اور پچھلا واقعہ دوبارہ رونما نہ ہو، اسی لیے صرف انہی لوگوں کو جانے کی اجازت ہے جن کے پاس ہوائی سفر کا ٹکٹ تھا۔ حال ہی میں ہانگ کانگ کی لیڈر کیری لیم نے اعلان کیا تھا کہ ان کی حکومت اس بل کو واپس لے رہی ہے جس کے خلاف یہ احتجاجی مظاہرے شروع ہوئے تھے۔ اس بل میں تجویز کیا گیا تھا کہ ملزمان کے مقدمات چین میں چلائے جائیں گے۔ چین کی حکومت ہانگ کانگ کے معاملے کو ملک کا داخلی مسئلہ قرار دیتی ہے اور امریکہ اور برطانیہ پر الزام عائد کرتی ہے کہ وہ حالات کو بھڑکا رہے ہیں۔ ہفتے کے روز افغانستان کی حکومت نے بتایا ہے کہ اس کی فوجوں نے شمال مشرقی ضلع کو 5 سال بعد طالبان سے واپس لے لیا ہے. اس کارروائی میں دونوں جانب سے سخت مزاحمت ہوئی. افغان وزارت دفاع نے اعلان کیا تھا کہ صوبے پاداکستان کے ضلع داردوج کی باغزاری کے سلسلے میں ہونے والی کارروائی میں کم از کم 100 سے زیادہ طالبان عسکریت پسند ہلاک ہوئے. یہ علاقہ اس اعتبار سے اہم ہے کہ اس کی سرحدیں پاکستان، چین اور تاجکستان سے ملتی ہیں. گزشتہ دنوں سے طالبان نے اپنے حملوں میں تیزی پیدا کی ہے، جبکہ دوسری طرف قطر میں طالبان اور امریکہ کے درمیان مذاکرات بھی جاری تھے اور خبروں کے مطابق مفاہمت کا مسودہ بھی تیار ہو گیا ہے، تاہم اسے حتمی نہیں کہا جا رہا. امریکہ کا ایک اعلیٰ سطحی دفاعی وفد اگلے ہفتے پاکستان اور افغانستان کا دورہ کرے گا. نائب امریکی وزیر دفاع رینڈل شریور وفد کی قیادت کریں گے. وفد دونوں ملکوں کے اعلی حکام سے افغانستان میں قیام امن کے امکانات پر تبادلہ خیال کرے گا. نائب وزیر دفاع کا کہنا ہے کہ افغانستان میں قیام امن کی کوششوں کے سلسلے میں پاکستان کا کردار بہت اہم ہے. امریکہ اور پاکستان کے درمیان تعلقات بہت مضبوط اور گہرے ہیں. پاکستان نے خطے میں کئی امریکی منصوبوں میں ہر طرح کی امداد اور قربانی دی ہے. اسی کے ساتھ اب تک کی خبریں ختم ہوئیں. وائس آف امریکہ واشنگٹن سے میں ہوں یاسمین جمیل، حاضر ہوتی ہوں اب سے کچھ دیر کے بعد پروگرام آپ کی دنیا کے سیگمنٹس کے ساتھ. تو ایک چھوٹا سا بریک. السلام علیکم، پروگرام آپ کی دنیا، میں ہوں میزبان یاسمین جمیل. میرے ساتھ پروڈیوسر ہیں بہجت جیلانی اور انجینئر ہیں جان ڈرائیڈن. سب سے پہلے آج کے پروگرام کی تفصیل. واشنگٹن ڈی سی میں گلوبل اکانومی پر ایک انٹرنیشنل کانفرنس کے بارے میں ایک رپورٹ آپ کو سنائیں گے. آج ہم آپ کی ملاقات کرائیں گے شہنشاہ غزل مہدی حسن پر ایک جامع کتاب کے مصنف اور آرٹس ویلفیئر فاؤنڈیشن پاکستان کے چیئرمین اور پاکستان ٹیلی ویژن کے پروگرام بزم مہدی حسن کے مہمان اور کو ہوسٹ محمد فیصل ندیم سے، جو مہدی حسن کے شاگرد بھی رہ چکے ہیں. اور اس کے ساتھ ساتھ آج کے پروگرام میں ہم آپ کی ملاقات کرائیں گے شمالی وزیرستان سے خواتین کی مخصوص نشست کے لیے نامزد خاتون اور شمالی وزیرستان کی خواتین کی زندگی میں تبدیلی لانے کے لیے کوشاں ایک ادارے زمونگ جواندون کی فاؤنڈر وفا وزیر سے، اور کچھ ذکر ہوگا پاکستان میں ورچوئل ایجوکیشن کا. تو پروگرام کو شروع کرتے ہیں. سب سے پہلے واشنگٹن ڈی سی میں گلوبل اکانومی پر ایک سہ روزہ انٹرنیشنل کانفرنس کے بارے میں یہ رپورٹ سنیے. واشنگٹن ڈی سی میں 6 ستمبر سے 9 ستمبر تک بین الاقوامی اقتصادی ماہرین کی ایک بین الاقوامی کانفرنس منعقد ہو رہی ہے، جس میں پاکستان سے شرکت کے لیے منتخب دو مندوبین میں پاکستان کے ادارے ویمن سوشل انٹرپرینور کی فاؤنڈر ڈاکٹر رخشندہ پروین بھی شامل ہیں. وائس آف امریکہ کو ایک انٹرویو میں انہوں نے اس کانفرنس کے بارے میں تفصیلات فراہم کی.
واشنگٹن ڈی سی میں 6 سے 9 ستمبر کو ایک بین الاقوامی کانفرنس منعقد کی جا رہی ہے، اور یہ کانفرنس جرمن ادارے فریڈرک نومین فاؤنڈیشن کے فورم ورلڈ اکنامک آرڈر نے منعقد کروائی ہے. اس میں دنیا کے کئی ممالک سے، جس میں افریقی ممالک بھی شامل ہیں، مشرق وسطی کے ممالک بھی شامل ہیں، یورپ کے ممالک بھی شامل ہیں، ایشیا، جنوبی ایشیا کے ممالک بھی شامل ہیں، وہاں سے ایسے لوگ جن کا معاشی ترقی، معیشت، اقتصادی امور، ڈیجیٹل اکانومی، سوشل انٹرپرنرشپ اور اسی حوالے سے، یعنی فری ٹریڈ ہے اور گلوبل اکانومی کی مختلف جہتوں کے حوالے سے کام ہے، نام ہے، وہ شریک ہو رہے ہیں.
انہوں نے امید ظاہر کی کہ اس کانفرنس میں شرکت کے بعد وہ اپنے ادارے کی کارکردگی کو بہتر بنانے کے لیے ایک وسیع تر تناظر میں کام کر سکیں گی. انہوں نے مزید کہا،
اس سال جو ہے عالمی تناظر میں دیکھا جا رہا ہے کہ ہم گلوبل اکانومی کو کیا کیسا دیکھتے ہیں یا اس کو کیسا ہونا چاہیے. اس میں جو ناہمواریاں ہیں، غیر مساوی تقسیم ہے ریسورسز کی، اس کے حوالے سے بھی بات ہوگی.
انہوں نے کہا کہ وہ اپنے ادارے کیفے کام کے حوالے سے پاکستان اور جنوبی ایشیا کی اقتصادی صورتحال کو اجاگر کریں گی.
اس کانفرنس کے فارمیٹ بڑا ہی دلچسپ ہے، بہت ہی انٹریکٹیو ہے، بہت ہی امپیکٹ اورینٹیڈ ہے. उसमें कई पैनल डिस्कशंस हैं और मैं इस कॉन्फ्रेंस में बतौर एक पैनलिस्ट भी शरीक हो रही हूँ। और मुझे तेज़ी से बदलती हुई दुनिया में जो ग्लोबल यानी जो आलमी तौर पे जो मईशत है उसके बारे में कुछ बात करनी है। ज़ाहिर है मैं अपने काम के हवाले से काम जो है वो मेरा सोशल एंटरप्रेन्योरशिप इनिशिएटिव भी है जिसको मैं कैफ़े काम के नाम से मुतारिफ़ कराती हूँ, यानी काम का मज़ा, जो ख़ास तौर पे उन ख़वातीन और लोगों के लिए है जिसमें ट्रांस लोग भी शामिल हैं जो किसी भी वजह से उनके पास ज़राए की या वसाइल की कमी है, वो सोशली या कल्चरली या फिज़िकली जिस्मानी तौर पे डिसेबल्ड हैं लेकिन वो कुछ करना चाहते हैं, तो उनको अगर उनमें एंटरप्रेन्योरशिप के हवाले से कुछ उनको स्किल्स दिए जाएं, उनको मुनासिब प्लेटफॉर्म से कनेक्ट किया जाए तो यकीनन वो एक बहुत कामयाब ज़िंदगी का आगाज़ कर सकते हैं और अपना नाम मनवा सकते हैं।
डॉक्टर रक्षंदा परवीन ने कहा कि वो अपने इदारे विमेन सोशल एंटरप्रेन्योर के हवाले से भी बात करेंगी। उन्होंने मजीद कहा,
इसके अलावा इसी फोरम का कैफ़े काम का एक इनिशिएटिव है चेंबर ऑफ विमेन सोशल एंटरप्रेन्योर्स, और उसका काम भी यही है कि वो मुख्तलिफ इंस्पिरेशंस को जिन्होंने अपने काम के हवाले से अपने ख्यालात के हवाले से एक नाम पैदा किया है दूसरों की ज़िंदगी बनाने में, उनका काम, उनका नाम, उनके ख्यालात, उनकी महारतें मददगार साबित हुई हैं, वो कनेक्ट करता है, मिलाता है उन लोगों से जो अभी कुछ करना चाहते हैं। तो ये कुछ सोच है, क्योंकि पाकिस्तान में बहुत ज़रूरत है इस तरह के एंटरप्रेन्योरशिप इनिशिएटिव्स लेने की पाकिस्तान की इक्तिसादी हालत के तनाजुर में, ख़ास तौर पे ख़वातीन के हवाले से, क्योंकि मुख्तलिफ तहकीकात से ये साबित हो चुका है कि अगर किसी भी मुल्क ने तरक्की करनी है और माशी हवाले से तरक्की करनी है तो उसमें ख़वातीन को बाइख्तियार बनाना बेहद ज़रूरी है। और ये कोई समाजी भलाई का अमल नहीं है, मतलब अच्छा काम तो है लेकिन ये तकनीकी ज़रूरत है, ये नागज़ीर ज़रूरत है कि ख़वातीन को माशी तरक्की के धारे में बराए रास्त और बराबरी के साथ शरीक किया जाए।
ये थी पाकिस्तान में ख़वातीन को रोज़गार फराहम करने के लिए कोशा एक इदारे विमेन सोशल एंटरप्रेन्योर्स पाकिस्तान की फाउंडर डॉक्टर रक्षंदा परवीन, जो वाशिंगटन डीसी में बैन अल-अक़वामी माहिरीन के एक फोरम की एक कॉन्फ्रेंस में शिरकत के लिए पाकिस्तान से मुंतखब हुई हैं। यास्मीन जमील, वॉइस ऑफ अमेरिका, वाशिंगटन।
ये वॉइस ऑफ अमेरिका वाशिंगटन है।
जी, वॉइस ऑफ अमेरिका वाशिंगटन से आपकी दुनिया, और अब हम आपकी मुलाकात कराएंगे शहनशाह गज़ल मेहदी हसन पर, एक जामे किताब के मुसन्निफ़ और आर्ट्स वेलफेयर फाउंडेशन पाकिस्तान के चेयरमैन और पाकिस्तान टेलीविजन के प्रोग्राम बज़्म-ए मेहदी हसन के मेहमान और को होस्ट मोहम्मद फैसल नदीम से, जो मेहदी हसन के शागिर्द भी रह चुके हैं और उनके पड़ोस में भी रह चुके हैं। कराची से हमारे टेलीफोन पर मौजूद हैं। अस्सलाम वालेकुम फैसल नदीम साहब।
वालेकुम सलाम। वालेकुम सलाम यास्मीन साहबा, कैसे मिजाज है? बड़ा जबरदस्त तारुफ करा रहा और जितने लोग भी मुझे सुन रहे हैं उन सबको अस्सलाम वालेकुम।
बेहद शुक्रिया, बेहद शुक्रिया। हम अपने सुनने वालों को बता दें कि पाकिस्तान के निजी टेलीविजन चैनल्स पर ये सीनियर प्रोड्यूसर भी हैं और गुलकारी भी करते हैं, तो देखते हैं इनको मेहमान बनाया है तो आप इनकी शायद गुलकारी की भी एक झलक देख सकें। तो फैसल नदीम साहब, गुफ्तगू आप से बाकायदा तौर पर शुरू करते हैं। आपने बरसग़ीर पाक हिंद के मारूफ गुलकार शहनशाह गज़ल मेहदी हसन पर एक किताब लिखी जिसका नाम है, टाइटल है, शहनशाह गज़ल मेहदी हसन रोज़ शब के आईने में, जिसके बारे में आप कहते हैं कि ये पहली जामे किताब है उनकी ज़िंदगी और फ़न पर, और इस किताब की बुनियाद पर पाकिस्तान टेलीविजन के एक शो बज़्म-ए मेहदी हसन के आप पैनलिस्ट भी हैं और को होस्ट भी हैं। तो बताइए कि मेहदी हसन पर आपकी किताब में किन किन पहलुओं को उजागर किया गया है जिसकी बुनियाद पर आप ये कहते हैं कि वो उनकी ज़िंदगी और उनके फ़न पर एक ऐसी जामे किताब है जो इससे पहले किसी ने नहीं लिखी?
जी, बहुत शुक्रिया। देखिए, मेहदी हसन साहब इतने बड़े फनकार हैं, जितनी भी किताबें लिखी जाएं कम है, लेकिन फिलहाल मार्केट में बहुत कम चीज़ें अवेलेबल हैं। मुकम्मल मैं इसलिए कहता हूँ कि मेहदी हसन साहब की ज़िंदगी के वो नशीब व फराज, वो कहानी जो कहीं भी पब्लिश नहीं ही हुई, जो मेहदी हसन साहब ने अपनी ज़बानी मुझे सुनाया, अपनी बीमारी जो आपने देखा है 12 साल तक वो बिस्तर पर रहे, फिर एक वक्त आर्टिस्ट का एक बहुत बड़ा होता है जब हजूम लगा होता है, और जब वो आर्टिस्ट बीमार पड़ता है, वो लैम लाइट से हटता है, तो फिर वो घर पे होता है। जाहिर है उन पर फालिज का अटैक हुआ था, तो मैं उनके पास रात को बैठता था और उनसे बातचीत से, तो बहुत सारे नायाब चीजें मैंने उनसे कलेक्ट की और जब वो सेहतमंद थे उस वक्त से ही मैंने किताब लिखनी शुरू कर दी थी। तो इसमें बहुत सारी ऐसी चौंका देने वाली चीजें आपको मिलेंगी जो कहीं और नहीं मिलती।
मसलन क्या चौंका देने वाली चीजें हैं इसमें?
चौंका देने वाली चीजें इस तरह से हैं कि जब मेहदी हसन साहब पाकिस्तान के फनकार के साथ एक सफीर एम्बेसडर भी आर्टिस्ट कहलाता है, लेकिन इनका दर्जा जो था वो समझ लीजिए कि सदर पाकिस्तान और वजीर आजम का दर्जा था, क्योंकि जब नेपाल वो शहनशाह शाह वरिंदर की दावत पे गए तो उनको एज ए नेशनल गेस्ट की हैसियत से उनको 21 तोपों की सलामी दी गई। इसी तरह हिंदुस्तान के दौरे पे जब गए, ये पार्लियामेंट हाउस में जब दाखिल हुए उस वक्त उनका इंदिरा गांधी का दौर था, ये 76-77 की बात हो रही है, तो उस वक्त सारे पार्लियामेंटेरियन तक खड़े होकर इस्तकबाल किया। इसी तरह जब बांग्लादेश बनने के बाद सदर इरशाद के दौर पे गए तो उनको स्टेट गेस्ट की हैसियत से तोपों की सलामी दी गई और वही प्रोटोकॉल दिया गया जो एक सरबराह मुमलकत का होता है, हालांकि वो आफिस थे, उनका प्रोटोकॉल एक वही था जो एक स्टेट गेस्ट का होता है।
अच्छा,
इसके अलावा उनकी निजी जिंदगी में जो उन्होंने छोटी सी उम्र में के.एल. सहगल को देखा था अपने गांव जहां वो रहते थे हिंदुस्तान में, तो वहां पर लूना जहां से उनका डिस्ट्रिक्ट था राजस्थान में, तो वहां एक बहुत बड़ी हवेली थी जहां ये 14-15 साल की उम्र के थे, वहां के.एल. सहगल साहब उस वक्त उनका दौर था, एक्टर भी थे उस जमाने में, आदमी गाता भी था, खुद ही कंपोज भी किया करता था। के.एल. सहगल बहुत बड़ा नाम है बरे सके तो मेरे सब उनके बड़े फैन थे, उन्होंने देखा उनको अपने बड़े भाई पंडित गुलाम कादिर के साथ उनका शो देखने गए थे, बाहर खड़े थे हवेली के, तो बड़े कॉन्फिडेंस उनके हाथ मिलाया और उन्होंने अपना तारुफ कराया कि मैं सिंगर हूँ, अजीम खान का बेटा हूँ। सुंदर लाल सहगल ने उनको बहुत अप्रिशिएट किया और फिर मेहदी हसन साहब ने कहा कि मैं इस जैसा आर्टिस्ट बनूंगा, इन जैसा नाम होगा। और एक वक्त ऐसा आया कि मेहदी हसन साहब, मैं ये कहूंगा कि कुंदन लाल सहगल से आगे निकल गए, उसी रोड पे जहां वो खड़े हुए थे वहां राजस्थान में मेहदी हसन रोड मौजूद है जो कि उस वक्त गवर्नमेंट ने बनवाई थी।
तो इसका मतलब ये कि आपने जो ये किताब लिखी वो न सिर्फ ये कि मेहदी हसन से आपके बराह रास्त ताल्लुकात थे, आप उनके पड़ोस में भी रहते थे, आप उनके शागिर्द भी रहे, बल्कि एक गंभीर रिसर्च का एक प्रोसेस था जिसमें आप बहुत सारे लोगों से मिले, रेलेवेंट लोगों से मिले और उसके बाद आपने ये किताब लिखी। तो खास अगर मैं कहूँ कि इसके कौन कौन से पहलू इन चौंका देने वाली बातों के अलावा जो आपने अभी की, जो आपका क्या ख्याल है?
पता कलामी कर रहा हूँ, सबसे पहले बता दूं कि जो मैंने किताब कंपाइल की, जो मैंने रिसर्च वर्क किया उसमें मैं पाकिस्तान एजेंसी म्यूजिक डायरेक्टर नियाज अहमद साहब, जो हाल ही में जिनका इंतकाल हुआ, जिन्होंने मेहदी हसन साहब की बेशुमार गजलें कंपोज की, उनसे बहुत सारी चीजें मैंने कलेक्ट की। इसी तरह से इनके मेहदी हसन साहब के बड़े साहबजादे तारिक मेहदी, छोटे साहबजादे आरिफ मेहदी और कामरान मेहदी जो बचपन के दोस्त थे क्योंकि पड़ोसी भी था और मेहदी हसन साहब से गाना सीखने जाता था उन्हीं के मार्फत से, तो और इसी तरह फिरोज अख्तर साहब हैं, शागिर्द गुलाम अब्बास साहब हैं, जमाल अकबर साहब हैं, इन सब लोगों ने जो यादें शेर मुसीकी मैंने उसको भी अपने बुक में शामिल किया है।
अच्छा ठीक है, तो इससे पेशतर कि मैं एक ऐसे मौजू पर बात करूं जो जिसमें आपकी किताब पर कुछ मुतनाज़े बातें भी सामने आईं, आप मज़ीद तफसीलात बताइए कि इसमें आपने किन किन ऐसे पहलुओं को उजागर किया है जो दूसरी किताबों में जो मेहदी हसन साहब पर लिखी गई उनमें नहीं किया गया था, इनके अलावा जो आपने बताया?
आम किताबों में यही आता है ना कि हम सब ये जानते हैं कि मेहदी हसन साहब जब बरस हिंदुस्तान से यहाँ इधर करके आए और उन्होंने फिल्म में गुलों में रंग भरे गाना गाया, कहीं सोता है गजल जो की थी वो गजल आई, लेकिन मैं ये बताता हूँ जो मेहदी हसन साहब ने बताया है कि जब वो यहाँ पर आए थे पाकिस्तान तो जब स्ट्रगल कर रहे थे, स्टूडियोज में जाना बड़ा मुश्किल था उस दौर में, अंदर जाके ऑडिशन देना या गाना सुनाना, तो ये और इनके बड़े भाई पंडित गुलाम कादिर जो बहुत बड़े उस्ताद थे, इन्होंने अपने एक छोटा सा बाहर एक सेटअप बनाया कि भाई अंदर जाने के क्या तरीका होना चाहिए, क्योंकि हिंदुस्तान से हिजरत करके आए थे, काम काज भी नहीं था, तो इन्होंने छोटा सा चाय का होटल लगाया, ये मेहदी हसन साहब ने मुझे खुद बताया, वो इससे लगाया कि अंदर हमारी रसाई हासिल हो जाए, और ये चाय लेके अंदर जाते थे, वहां पर इनकी सारे म्यूजिशियन आके स्टूडियो ओनर से दोस्ती हो गई, वहां पर एक जलतरंग साज होता है जो बहुत मुश्किल होता बजाना, तो वहां पर एक साजिंदे की जॉब निकली, तो किसी ने बोला भाई कोई बजाने वाला हो, तो मेहदी साहब ने कहा भाई मैं जलतरंग बजा सकता हूँ, तो बड़े कुछ जमाने में जॉब मिला करती थी कि जो भी म्यूजिशियन होता था वहाँ जॉब किया करता था, तो उन्होंने कहा भाई हम दो भाई हैं, यानी बाय वन गेट वन फ्री वाली ऑफर दी स्टूडियो ओनर को, तो इस तरह मेहदी हसन साहब फिल्म इंडस्ट्री में दाखिल हो गए, और उनके दरवाजे खुल गए, यानी कि जलतरंग बजाने के लिए आए जो कि बहुत मुश्किल साज है, उन्होंने बजाया और उसके बाद लोग वहाँ पे लोगों को गाने सुनाए तो पता चला भाई ये तो बहुत बड़ा खजाना इनके पास, तो बहुत बड़े आर्टिस्ट, तो ये इनकी इनका विजन था। लोग कुछ लोग इस बात को बुरा मानते हैं कि यार चाय का होटल, भाई मेडिकल साहब ने तो साइकिल का पंचर भी लगाया, मोटर मैकेनिक का भी काम किया, मेहनत में तो अजमत है, ऑटोग्राफ में लिखते थे मेहनत में अजमत। कुछ लोगों को एतराज है कि जी ये चाय का होटल कहाँ लगा, मेहदी साहब खुद बता रहे हैं कि मुझे स्टूडियो के अंदर जाने की रसाई नहीं, तो हमने एक छोटा सा कर लिया काम, उसमें हमें फिर रास्ता मिल गया। उसके बाद फिल्म शिकार का गाना मिला, जो कि फिल्म रिलीज नहीं हुई, शिकार कुमारी वेवा वो भी रिलीज नहीं हुई। दो गाने ऐसे मिले यानी गजलें, एक तो इनकी गुनों में रंग भरे और एक जिसने मेरे दिल को दर्द दिया, हसन लतीफ इसके म्यूजिक डायरेक्टर थे, और गुलों में रंग भरे इनके बड़े भाई पंडित गुलाम कादिर ने कंपोज किया था। दोनों जो थी गजलें वो पिक्चराइज हुई अलाउद्दीन साहब से। मैंने ये बताया कि पहले हीरो जो थे मेहदी हसन साहब थे अलाउद्दीन साहब से, पहले दो गाने मिले और इसी पे इनको अवार्ड भी मिला, निगार अवार्ड मिला।
अच्छा, तो ये वो तफसीलात हैं जो आपको बराह रास्त और रिसर्च करने के बाद आपने अपनी किताब में लिखी। लेकिन आपने प्रोग्राम से पहले मुझे ये भी बताया था कि अभी आप बहुत छोटे थे जब मेहदी हसन साहब से आपने इजाजत ली थी और कहा था कि मैं आपके बारे में किताब लिखूंगा, तो उन्होंने खुद आपसे कहा था किताब लिखे और आपने बड़ी छोटी उम्र में उन पर किताब लिखना शुरू कर दी, कुछ वो बताइए हमारे सुनने वालों को।
मेहदी साहब बहुत बड़े आदमी थे, वो कभी भी ये नहीं देखी, मैं 1983 में उनके पास कुछ अखबारों की कटिंग लेकर गया कि मैं किताब लिखना चाहता हूँ, उस वक्त मैं क्लास 9th में था। तो मेहदी हसन साहब इतने हम्बल इंसान थे कि भाई उनको किताब लिखने के लिए कोई बहुत बड़ा साफी, कोई बहुत बड़ा मुसन्निफ चाहिए था, लेकिन उन्होंने मुझे अप्रिशिएट करने के लिए मेरे सर पे हाथ रखा था, अपनी किताबें पढ़ा करो, एक बार की कटिंग दिमाग किया करो और बहुत अच्छी बात है तुम किताब लिख रहे हो तो बहुत ही बड़ा काम है, काम करो मैं तुम्हारे साथ हूँ, शायद करूंगा। तो मैं इनसे छोटी छोटी बातें इंफॉर्मेशन लिया करता था। और मैं आपको एक बात बताऊँ, जब इनके साहबजादे अमेरिका चले गए, सारे बच्चे तकरीबन चले गए, तो मेरी इंडस्ट्री का वो दौर था जिसमें उन्होंने फिल्मी गीत भी कम कर दिए थे, गुलाम आबाद साहब को ज्यादा काम मिल रहा था, मेहदी हसन साहब के कहने थे, उन्होंने कहा मेरे शागिर्द को फिल्मी गीत दे दो, गजल गीत के प्रोग्राम पर रेज मेहदी साहब शागिर्द थे वो कर रहे थे। तो मेहदी हसन साहब का वो जो दौर आया, मेरे बच्चे चले गए थे और वो कराची में थे, तो मैं उनके पास जाता था पड़ोसी होने के नाते कि जी कहीं जाना है तो मैं साथ चला जाता था, किसी को फोन करना था मैं कॉल करता था, तो मैं अपनी वॉलंटियर उनके मैनेजर ऑफर करता था, उनके घंटे भी हुआ करते थे बाहर, जाते बाहर होते थे, तो मैं बहुत सारी चीजें क्योंकि फैमिली बैकग्राउंड तालीम ये सारी चीजें लिखना पढ़ना सारा अल्हम्दुलिल्लाह, तो वो सारी चीजें मेहदी साहब को सपोर्ट कर रहा अच्छा लगता था। और वो तो इतने सादा थे कि कॉलेज में चीफ गेस्ट बना रहा था, म्यूजिक कंपटीशन हो रहा था, एक जगह पौधे लगाने थे, तो दो मेरे पास आए कि भाई मेहदी साहब की जरूरत है, मैंने जाके कहा कि वो कराची मेट्रोपॉलिटन वाले पौधा लगा रहे हैं तो आप दरख्त लगाते, कहने बहुत स्वाब काम है, आप गाड़ी मंगाए मैं चलता हूँ। मैंने कहा जी बच्चे अगर जाएंगे तो आपको चीफ गेस्ट बना रहे हैं कुछ शीत गर्ल्स कॉलेज कराची में, तो खान साहब क्या आप चल सकते हैं आप? उन्होंने कहा बिल्कुल भाई, यंग लोगों को अप्रिशिएट करना चाहिए, बहुत हम्बल डाउन टू अर्थ।
और उसकी एक वजह
बेसुरा भी गाता था तो उसको अप्रिशिएट करते थे
बिल्कुल, और उसकी एक वजह ये भी तो थी ना कि आप उनके पड़ोस में रहते थे और आप उनके बच्चों के साथ उनके दोस्त थे, तो आप पर एक खास मेहरबानी वो किया करते थे।
पड़ोसी होने का फायदा उठाता था, मैं घर के बाहर उनके चबूतरे में बैठा होता था, इमरान मेहदी जो मेरे दोस्त हैं वो और दूसरे सारे, तो मैं इंतजार करता खान साहब कब आएंगे, कब दरवाजा खुले, कब मैं अंदर घुसूंगा। और उसके बाद क्योंकि घर का बच्चा था मैं, तो खान साहब को मैं ऐसा किसी मीडिया के लोग ने नहीं देखा हो जैसे मैं देखता था, घर में बैठे हुए चाय पी रहे हैं, मग में बैठे हुए बनियान पहन के बैठे हैं, रियाज कर रहे हैं, कैसे वो कुत्ते के साथ ही रियाज करते थे, वॉशरूम जाते थे, उनकी आमद फालतू बात तो करते ही हर वक्त गुनगुना रहे, कोई ना कोई आमद हो रही है। अब एक जो क्रिएटिव आदमी है तो अल्लाह ने इतना बड़ा नाम कैसे दिया था, क्यों हर वक्त म्यूजिक की कंपोजिशन होती थी, फालतू काम तो होते नहीं थे वो, कि वो कहीं फालतू गपशप करें या कुछ करें, तो उनके जहन में कोई ना कोई कंपोजिशन, कोई ना कोई धुन, कोई ना कोई मात्रे अंतरे वाले तबले के होते हैं।
ठीक है, और आपने जब उनकी शागिर्दी इख्तियार की तो आपने उनसे क्या क्या कुछ सीखा?
देखिए मेहदी साहब कहते थे बड़ी अच्छी बात करते थे, हाँ मैं फौरन शागिर्द बना लूंगा लेकिन अगर मुझसे कुछ सीखना है मेरे पास तो टाइम ही नहीं है। आप लोग ये कह रहे हैं, हर शागिर्द को कहते थे कि मेरी कैसेट सुने, मेरी रिकॉर्डिंग सुने, उसके साथ साथ जाएं, प्रॉब्लम हो तो मुझसे पूछ लें। तो मेरे दोस्तों ने कहा भाई तुम मेहदी हसन के शागिर्द नहीं हो, मजाक, हम छोटे थे तो भाई हम तो उस वक्त ऐसा सोशल मीडिया का दौर भी नहीं था, ना कैमरा था ना कुछ था, तो हमें फोटोग्राफर के पास भी रिक्वेस्ट की कि भाई मेरी हिसाब से पास चलो मैं शागिर्द बनूंगा। तो मैंने बेफायदा उनसे शागिर्द बनते हुए तस्वीर बनवा ली, वो आज तक मेरे पास मौजूद है निशानी। तो जगजीत सिंह साहब पाकिस्तान आए थे, तो जगजीत सिंह साहब ने जब मेरी तस्वीर देखी और सारी चीजें, मुलाकात हुई मेरी साहब के घर पे, तलत अजीज साहब आए थे, हरी हरन जो हिंदुस्तान के बड़े बड़े गजल सिंगर है, वो कहते हैं ये एजाज तो हमें भी नहीं हासिल हुआ कि हम कोई सबूत बना सकें कि मेरी साहब की हारमोनियम पे हम गा रहे हैं, हमारी जितनी जरूरत नहीं होती थी, ना हमें ऐसा मौका मिला जैसा आपको मिला। अनूप जलोटा साहब जो गजल सिंगर, उन्होंने भी कहा ये आप तो बड़े खुश नसीब है, आप तो पड़ोसी होने के नाते आपने सब कुछ लूट लिया है।
तो फैसल अदीम साहब, हमारी गुफ्तगू अभी जारी है लेकिन एक रिपोर्ट का वक्त भी कुछ हो गया है। इस्लामाबाद से हमारे नुमाइंदे हैं आसिम साहब, एक आसिम राणा एक रिपोर्ट के साथ मौजूद हैं। तो पहले एक रिपोर्ट सुन लेते हैं उनकी और उसके बाद हम आपसे गुफ्तगू का सिलसिला जारी रखेंगे। तो हम अपने सुनने वालों को बता दें कि इस वक्त आप प्रोग्राम आपकी दुनिया सुन रहे हैं, जिसकी मेज़बान हूँ मैं यास्मीन जमील, और मेरे साथ प्रोड्यूसर हैं बैजत जिलानी, और आसिम राणा हमारे साथ मौजूद है। वो जो रिपोर्ट आपको अभी तफसीलात बता रहे हैं उसकी तफसील कुछ यूँ है कि इस्लामाबाद ने अब से कुछ देर पहले चीन, अफगानिस्तान और पाकिस्तान के वज़ीर ख़ारिजा ने मुश्तरक न्यूज़ कॉन्फ्रेंस से खिताब किया और तीनों मुल्कों के दरमियान 5 निकात पर इत्तफाक हुआ है। और यह भी कहा जा रहा है कि अफगानिस्तान में क़याम अमन के सिलसिले में ये मुज़ाकरात बहुत अहमियत के हामिल हैं। तो आसिम राणा अस्सलाम वालेकुम, इस्लामाबाद से आप हमारे साथ हैं आसिम राणा साहब?
जी बिल्कुल यकीन है आपके।
तो बताइए कि इस मुश्तरका न्यूज कॉन्फ्रेंस में तीनों वज़राए खारजा ने क्या क्या कहा?
जी बिल्कुल, ये आज की बहुत एक अहम प्रेस कॉन्फ्रेंस थी जो अभी यहाँ पे आपसे कुछ देर पहले यहाँ पे इस्लामाबाद में हुई, जिसमें बातचीत करते हुए पाकिस्तानी वज़ीर ख़ारिजा शाह महमूद कुरैशी ने कहा कि मुज़ाकरात में सियासी ताल्लुकात, अफगान अमन अमल और सिक्योरिटी तआवुन पर बातचीत हुई है और आइंदा सैफरी की मुज़ाकरात जो है वो बीजिंग में करने पर इत्तफाक हुआ है। उन्होंने कहा कि अफगान सदर अशरफ गनी से मुफीद बातचीत हुई है। तो हम बात की 24 घंटे सर्विस की इफ्तिताही तकरीब में अशरफ गनी को उन्होंने कहा कि हम दावत भी देते हैं और उन्होंने कहा कि चीन हमारा आजमी का दोस्त और हमसाया है। अफगानिस्तान और पाकिस्तान की अंडर 19 टीमें बीजिंग में मुनक्कद क्रिकेट सीरीज में भी हिस्सा लेंगी। जबकि सबसे अहम बात जो आज की मुज़ाकरात के हवाले से उन्होंने कही कि अमरीकी तालिबान मुज़ाकरात जो अगला मरहला है वो अफगानिस्तान में इंट्रा डायलॉग का मरहला होगा। पाकिस्तान ने भी और तीनों ममालिक ने इस बात का इत्तफाक किया है कि आइंदा जो मुज़ाकरात होंगे, जो तालिबान के साथ मुज़ाकरात होंगे, उसमें अफगान की जो हुकूमत है उसको भी शामिल किया जाएगा। उसमें उनका ये कहना है कि इंट्रा अफगान डायलॉग सबसे ज्यादा जरूरी है क्योंकि अफगान की सरबराही में, अफगानों की सरबराही में ही खतरा होने चाहिए और तमाम अफगानों को मिलकर इस अफगान अमन अमल को जो है आगे बढ़ाना चाहिए, जिसके लिए तमाम ममालिक एक साथ हैं। उन्होंने कहा कि अमन अमान के लिए इलाके रास्तों का फरोग जरूरी है। चीन और पाकिस्तान पड़ोसी मुल्क अफगानिस्तान में अमन मुजाकरात के लिए पुरउम्मीद है और तीनों ममालिक के दरमियान 5 नुकात पर आज जिन पर इत्तफाक हुआ है उसमें इंसाफ दहशत गर्दी और अफगान अमन अमल सबसे ज्यादा अहम था, अहमियत का हामिल है और उसके ऊपर उन्होंने कहा कि इसको हर हाल में जो है वो मुकम्मल किया जाएगा। चीनी वज़ीर ख़ारिजा का कहना था कि तारीख ने हमारे हिस्से में कई तनाजात छोड़े हैं, ये तनाजात तरक्की की राह में रुकावट है। अफगान अमन मुजाकरात एक खुशाइंद इकदाम है, खिते में बदअमनी और दहशत गर्दी के खिलाफ कम नहीं हुए। पाकिस्तान और अफगानिस्तान के दरमियान ताल्लुकात अमन इस्तेहकाम के लिए जरूरी है। जी
बेहद शुक्रिया आसिम राणा, आपका बहुत शुक्रिया। आपने हमें तफसीलात बताई कि इस्लामाबाद में चीन, अफगानिस्तान और पाकिस्तान के वज़राए खारजा ने जो मुश्तरका न्यूज़ कॉन्फ्रेंस से खिताब किया उसकी क्या तफसीलात थी, बेहद शुक्रिया।
आप प्रोग्राम सदाए जहां तो सुनते हैं ना, हमारी वेबसाइट भी विजिट करते होंगे। आइए पता फिर से बताते हैं, www.rnn.fm और www.urduvoa.com।
जी वॉइस ऑफ अमेरिका वाशिंगटन से प्रोग्राम आपकी दुनिया, मैं हूँ मेज़बान यास्मीन जमील, मेरे साथ प्रोड्यूसर हैं बैजत जिलानी। तो हमारे साथ इस वक्त मौजूद हैं शहनशाह गज़ल मेहदी हसन पर एक जामे किताब के मुसन्निफ़ और आर्ट्स वेलफेयर फाउंडेशन पाकिस्तान के चेयरमैन और पाकिस्तान टेलीविज़न के प्रोग्राम बज़्म मेहदी हसन के मेहमान और को होस्ट मोहम्मद फैसल नदीम, जो मेहदी हसन के शागिर्द भी रह चुके हैं और उनके पड़ोसी भी। तो गुफ्तगू दोबारा शुरू करते हैं। फैसल, ये बताइए कि आपने जब ये किताब लिख ली तो इसकी, हमें ये मालूम हुआ कि पूरी दुनिया में इसकी नुमाइश हुई, कहाँ कहाँ इसको पेश किया गया और इसकी पजीराई हुई?
जी देखिए, एक्चुअली मेहदी हसन साहब के इंतकाल के बाद हम सब की जिम्मेदारी ये हो गई कि गजल प्रमोशन की जाए, गजल गायकी बिल्कुल खत्म हो रही थी, اس کتاب کے ساتھ ہم نے یہ رکھا کہ ہم محفل غزل کرتے تھے. پاکستان سے میں باہر گیا, ملیشیا گیا, دبئی گیا, سری لنکا گیا, نیپال, اس طرح کے ملکوں میں کیا. میں ایسا کبھی پروگرام بنا رہا ہوں اور دوسری جگہ پر بھی, اور پاکستان کے مختلف شہروں میں ہم نے پروگرام کیا. اس میں ہم مہدی صاحب کی کتاب کے ساتھ محفل غزل کرتے تھے اور مہدی حسن صاحب کی غزلیں اور فلمی گیت کو ہم پیش کیا کرتے تھے اور اس کتاب کی باتیں کرتے تھے. اس سے فائدہ یہ ہوا کہ جو مہدی حسن صاحب کے چاہنے والے ہیں اور جو اسٹوڈینٹس ہیں ان کو. ہلو,
جی جی بولیے.
آواز میری آ رہی صاحب؟
جی بالکل بالکل, آپ صاف آواز آ رہی, بولیے.
جی جی, تو مہدی حسن صاحب کے چاہنے والوں کو بہت فائدہ ہوا. اس کتاب کے ذریعے ہم نے غزل گائکی کو بھی فروغ شروع کر دیا. تو اس میں بہت لوگ ہوتے ہیں, ہم نے چیف جسٹس فنڈ کے لیے بھی اس کتاب کی آکشن کی, اور میری آرٹس کلچر فاؤنڈیشن جو ہے اس پہ یہ کتاب, کیونکہ میں نے خود اپنے انویسٹمنٹ میں بنائی ہے, تو ہم اس کو سیل کرتے ہیں اور اپنے جو مستحق فنکار ہیں ان کی مدد کرتے ہیں.
بالکل. تو اس سے پہلے کہ
میں بلیسنگ ہے
کہ اس کے ذریعے آپ جو پاکستان کے آرٹسٹ ہیں اور جن کو ضرورت ہے مدد کی, ان کی آپ مدد کرتے ہیں, اس کا بھی ایک ذریعہ بن چکی ہے یہ کتاب, تو اس پر بھی بات کرتے ہیں تھوڑی سی. آرٹس ویلفیئر فاؤنڈیشن کی کہ وہ اب تک کیا کر چکی ہے, لیکن ایک سوال جو میرے ذہن میں ابھی ہے اور میں ضرور پوچھنا چاہوں گی کہ آپ کی کتاب کے بارے میں سوشل میڈیا پر بھی ہے, اور کہ مہدی حسن کے جو تین بیٹے ہیں, کامران مہدی, عارف مہدی اور طارق مہدی, وہ تو اس کی کتاب کی تعریف کریں, لیکن ایک بیٹے جو ہیں عمران مہدی, وہ کہہ رہے ہیں کہ کتاب فیک ہے, تو آپ کیا کہیں گے اس بارے میں؟
اس بارے میں تو میں صرف یہی کہوں گا کہ تین سال ہو گئے اس کتاب کو پبلش ہوئے میں, اب تین سال بعد وہ کہہ رہے ہیں کہ فیک ہے, اور تینوں بھائی کتاب پڑھ بھی رہے ہیں, اور ابھی طارق مہدی صاحب نے سوشل میڈیا میں اتنی اچھی گفتگو کی اس کتاب کے حوالے سے, میرے حوالے سے, اور جو میں مہدی حسن صاحب کی مزار کے لیے کام کر رہا ہوں, ابھی میں نے مزار کی مرمت کرائی ہے, ہر سال آرٹ فاؤنڈیشن پاکستان جس کا میں سربراہ ہوں, ہم ان کی برسی مناتے ہیں, اسی طرح ہم ہر سال ان کی سالگرہ مناتے ہیں. تو عمران صاحب کے بھائی آصف مہدی آج کل بیمار ہیں, تو میں ان کی بیماری کے لیے بھی.
نہیں سوال یہ ہے, نہیں سوال یہ کہ انہوں نے یہ کیوں کہا کہ یہ کتاب فیک ہے, اس میں ایسی کیا فیک بات ہے جس کو, جس کی طرف اشارہ کر رہے ہیں؟
ایکچولی وہ عمران صاحب یہ چاہ رہے تھے کہ ان کی مسز کتاب لکھ رہی ہیں جو ابھی تک مکمل نہیں ہوئی, پتہ نہیں مکمل ہوگی, کوئی اور کتاب مارکیٹ میں آئے نہیں.
نہیں انہوں نے یہ نہیں کہا, نہیں انہوں نے فیک, انہوں نے فیک کے حوالے سے کیا کہا, کہ کس بنیاد پر انہوں نے کہا؟
حوالے سے کہا نا, تو انہوں نے ایکچولی آپ انٹرویو دیکھیں گے نا ان کا, تو انہوں نے سٹارٹ ہی یہ کیا ہے کہ یہ کتاب جو ہے یہ فیک ہے, کیونکہ میں ہماری جو وہ ہیں مسز وہ لکھ رہی ہیں, اور میڈیا صاحب نے ان کو گائیڈ بھی کیا تھا, تو ہم تو ویلکم کرتے ہیں کہ اور بھی کتابیں ہیں. اب انہوں نے جو کہا ہے کہ میں مہدی حسن صاحب کے ساتھ شاپنگ کرنے جاتا تھا, ان کو جوتا دلانے جاتا تھا, یا ان سے بیٹھ کر میں گانے سنتا تھا, ان کے بچپن کی محبت کی انہوں نے واقعہ سنایا, یا ڈھابے پہ میرے ساتھ کھانے چلے گئے, ان چیزوں سے ان پہ اختلاف ہے.
یہ
چیز کیسے میرے ابا ڈھابے میں, میں تو کہتا ہوں تصویر بھی میں نے دی ہے, اس کتاب کو کھول کے دیکھیں, ڈھابے میں کھا رہے, ڈاؤن ٹو ارتھ آدمی تھے, جہاں لے جاؤ چلے جاتے تھے.
تو شاید ان کو عمران
ہونے کے ناطے ان کو,
تو عمران نے وہ کیونکہ دیکھا نہیں اپنے مہدی حسن صاحب کو اس طرح, تو اس لیے انہوں نے اس پہ اعتراض کیا. لیکن جب آپ
تک تو وہ باہر تھے نا,
جی جی,
مہدی حسن صاحب کے
ٹھیک ہے,
انتخاب سے پہلے عادت کرنے آئے تھے,
سمجھ گئے,
سال باہر تھے, فیضان بھی آج تک پاکستان نہیں آیا.
اچھا یہ فیصل, جی فیصل صاحب یہ بتائیے کہ حکومت پاکستان نے مہدی حسن کے لیے, مہدی حسن صاحب کے لیے مزار کی تعمیر کا جو پروجیکٹ شروع کیا ہے وہ اس وقت کس حالت میں ہے, کیونکہ اس کے بارے میں بھی خبریں مل رہی ہیں کہ اس کی حالت بھی ابھی تک صحیح نہیں ہے اور وہ مناسب طریقے سے آگے نہیں بڑھ رہا پروجیکٹ, آپ کیا کہہ رہے ہیں اور حکومت کو کیا کرنا چاہیے؟
دیکھیے بہت افسوس کی بات ہے, اتنے بڑے لیجنڈ کے آپ نے علاقے میں 2500 گز کی جگہ ہوگی اور تاج محل جیسا مزار بنے گا, اور اس وقت زرداری صاحب کا دور تھا اور ایم کیو ایم جو تھی وہ گورنمنٹ ان کی تھی, ایم کیو ایم اور پیپلز پارٹی کی کوالیشن گورنمنٹ تھی سندھ میں, تو آپ نے جگہ تو دے دی, چار دیواری کھڑی کر دی, لیکن اس کو چھوڑ دیا تو لوگ کوڑا کرکٹ اور اس کے اندر اماش گاہ بن گیا لوگوں کا, تو حکومت توجہ نہیں دے رہی ہے. تو ہم نے آج ویلفیئر فاؤنڈیشن نے وہاں پر مہدی حسن صاحب کے بیٹے عارف مہدی کے ساتھ مل کے احتجاج کیا, وہ پاکستان کے تمام ٹیلی ویژن نے اس کی خبریں دکھائی تھی, ہم نے سارے.
تو اس پر کیا کیا حکومت نے پھر کچھ توجہ دی احتجاج پر؟
جی نہیں, حکومت نے کوئی توجہ نہیں دی, نہ وزیر اعلیٰ نے, نہ گورنر نے, نہ تبدیلی آ گئی, عمران خان صاحب نے بھی توجہ نہیں دی.
اچھا,
نہ وزیر اعلیٰ نے, نہ سٹی گورنمنٹ کی مختار میئر ہیں, انہوں نے بھی آ کے پلٹ کے ایک پانی کا وہاں پہ ڈلوایا کہ پانی ڈلوائیں, خبر کو ذرا تو وہ کریں, सही तरह कूड़ा करकट सारी चीजें हमने कारकुनान ने 45 सेंटीग्रेड कराची में 13 जून को थी गर्मी, उस पर हमने एहतजाज किया खड़े होकर गर्मी में।
तो हम तवक्को करेंगे, हम तवक्को जी हम तवक्को करेंगे कि हुकूमत पाकिस्तान इस तरफ खास तवज्जो देगी, और जैसा कि आपने एहतजाज किया और अगर बाकी लोगों को पता लग गया, पाकिस्तान के लोगों को जो मीडिएशन से बहुत मोहब्बत करते हैं वो भी यकीनन इस पर परेशान होंगे, तो हम उम्मीद करेंगे कि इस वक्त अगर हमारा प्रोग्राम पाकिस्तान की हुकूमत के कुछ अहलकार मुतल्लिका हुकाम सुन रहे हैं तो इस पर तवज्जो देंगे। ये बताइए फैसल नदीम कि आपने कहा कि आप सिंगर भी हैं और आपने मेरी हसन से कुछ सीखा भी था, शागिर्दी भी इख्तियार की थी, तो कुछ गुनगुना कर सुनाइए ना हमारे सुनने वालों को।
जी बिल्कुल, शागिर्दी इख्तियार की, हर वक्त म्यूजिक का ही शौक है, जो कि प्रोड्यूसर बन गया, राइटर बन गया, गाना इतनी तेजी में नहीं चला, दूसरे काम इतने सारे, लेकिन जाहिर वो तो बेसिक तो नॉलेज उनसे ली, उनके साथ बैठ के ही कोई आदमी बैठ जाएगा तो गुलगार बन जाएगा, उनकी ब्लेसिंग ऐसी थी मेरे साथ। तो अगर हमने बैठ दिया 10 मिनट तो गुलगार बन के बाहर निकलेगा, इतनी बड़ी शख्सियत थे वो। तो हम लोग तो सुबह शाम 24 घंटे उनके घर में ही खेलते थे, उनको रियाज करते हुए देखते थे, तो हारमोनियम लेके एक दिन बैठ गए, तो एक फिल्म अफशा का गाना था जो वहीद मुराद साहब से पिक्चराइज हुआ था।
अच्छा, सुनाइए जरा।
बजा के वहीद मुराद साहब पियानो भी खुद ही बजाया करते थे ना, नाशाद साहब की म्यूजिक में।
अच्छा अच्छा।
वो मैंने गाना उनको सुनाया, और इसके बाद एक और फिल्म थी, फिल्म अजमत का गाना था, जिंदगी में सभी प्यार किया करते हैं। तो मैं आपको एक लाइन सुनाता हूँ।
जी जरूर।
अच्छा, किसी का नाम लो लपे तुम्हारा नाम आए, होता करे कि मोहब्बत में वो मुकाम आए, किसी का नाम लपे तुम्हारा नाम आए, होता करे कुछ तरह से जिए जिंदगी बसर ना हुई, तुम्हारे बाद किसी रात की सहर ना हुई, सहर नजर से मिली जुल्फ लेके शाम आई, किसी का नाम लपे तुम्हारा नाम आए, होता करे।
बहुत खूब,
डेडिकेट कर रहा हूं मेडिएशन साहब को।
बेहद शुक्रिया फैसल, बेहद शुक्रिया फैसल नदीम साहब, आपने हमारे प्रोग्राम के लिए वक्त निकाला। सिर्फ एक सवाल आपसे और बाकी है कि आप ये बताइए कि आपकी जो वेलफेयर आर्टिस्ट की जो वेलफेयर की एसोसिएशन है वो अब तक कितने आर्टिस्टों की क्या क्या इमदाद कर चुकी है, मदद कर चुकी है?
देखिए, सबसे पहले मैं बता दूं जो हमारी बहुत बड़ी टीम है, इसमें जो खास खास लोग हैं, जो प्रेसिडेंट हैं, फाउंडर चेयरमैन हूँ, प्रेसिडेंट गुलुकार हसन जहांगीर जिनका हवा हवा बहुत मशहूर है, इसी तरह मोहम्मद अली शेखी हमारे लेजेंड जो हैं, और औरंगजेब लगारी साहब, इंडिया साहबा हमारी अमेरिका से होती हैं, वो को चेयरमैन है, असलम शेख साहब जनरल सेक्रेटरी हैं, तो ये एक बहुत बड़ी टीम है, और इसमें इरम मलिक साहबा हैं जो कि हमारी फाइनेंस सेक्रेटरी हैं, तो हम सब मिलकर आर्टिस्टों के लिए किसी का कैंसर का इलाज करा रहे हैं, तो किसी के लिए बच्चे की फीस नहीं है, हालात कराची शहर कैसे हैं कि किसी के बिजली कट गई है, बिल्डिंग हो जाती है कराची में, 50,000 का बिल आ जाए तो बेचारा फनकार कहाँ से देगा।
अच्छा।
तो अभी देखिए जो ब्रांडेड आर्टिस्ट है ना उनका तो बड़ा है, लेकिन रोज के जो दिहाड़ी जिसे हम कहते हैं मजदूरी करने वाले आर्टिस्ट है, रोज परफॉर्म करते हैं, रोज पैसे कमाते हैं, तो उनके लिए कुछ भी नहीं है,
तो उनके लिए आपकी, हाँ तो उनके लिए आपकी जो वेलफेयर की ये जो एसोसिएशन है,
हम भी जमा करते हैं, आपस में कंट्रीब्यूशन करते हैं, फिर मेरी फैमिली है, मेरे बड़े भाई अमेरिका में है और बहनें मेरे भाई लोग जो है मेरी फैमिली के वो लोग करते हैं, फिर बिंदिया साहब अमेरिका से कुछ करती है, फिर पाकिस्तान में जो हसन जहांगीर शेखी और असलम साहब है, इरम मलिक साहब है, हम लोग फिर अपनी कंट्रीब्यूशन करते हैं, हम उसके उसको
आगे बढ़ाते हैं,
काम में लगाते हैं।
हाँ। तो बहुत शुक्रिया,
गवर्नमेंट की तरफ से कोई सपोर्ट नहीं है, अपनी मदद आपके तहत हम काम करें कि तब पाकिस्तान में फनकारों की कोई भी तंजीम नहीं थी, कोई भी वॉइस ऑफ आर्टिस्ट नहीं थी, उन्होंने बनाया है और पिछले 5 साल से रजिस्टर्ड एनजीओ है, हम इस पे काम कर रहे हैं। अभी तक तो ज़कात और अतियात और ये सारी चीजें मिल रही हैं। होप कि गवर्नमेंट ऑफ सिंध या गवर्नमेंट ऑफ पाकिस्तान हमें कुछ डोनेशन दे कोई, ताकि हम इसको खुल कर काम करें।
बेहद शुक्रिया फैसल नदीम साहब, आपने हमारे प्रोग्राम के लिए वक्त निकाला। आपको खुदा हाफिज़ कहते हुए प्रोग्राम को आगे बढ़ाते हैं। और एक छोटा
बहुत बहुत शुक्रिया कि और तमाम लोगों ने सुना, बहुत मैं शुक्रगुजार हूँ आपका वॉइस ऑफ अमेरिका।
तो हम अपने सुनने वालों को बता दें कि शहनशाह गजल मेहदी हसन पर एक जामे किताब के मुसन्निफ और आर्ट्स वेलफेयर फाउंडेशन पाकिस्तान के चेयरमैन और पाकिस्तान टेलीविजन के प्रोग्राम बज़्म मेहदी हसन के मेहमान और को होस्ट मोहम्मद फैसल नदीम आपसे अभी बात कर रहे थे, जो मेहदी हसन के शागिर्द भी रह चुके हैं। उनका शुक्रिया अदा करते हैं और एक छोटा सा ब्रेक लेते हैं, जिसके बाद हम प्रोग्राम को आगे बढ़ाएंगे।
जब रेडियो हो दूर और खबरें हो अहम, तो आइए हमारी वेबसाइट urduvoa.com पर। जब टीवी सामने ना हो और आपको जानना हो तो और कहीं ना जाइए, urduvoa.com पर आइए। दिन भर की अहम शहर सुर्खियाँ, ताज़ा तरीन खबरें सब मिलते हैं urduvoa.com पर। अमेरिका और जनूबी एशिया में फैली रेडियो और टीवी के तजुर्बा कार सहाफियों की टीम आपको 24 घंटे बाखबर रखती है। पाकिस्तान में सुबह 7 बजे से शाम को 7 बजे तक urduvoa.com पर बराह रास्त सुनिए। हमारे ताज़ा तरीन ब्रॉडकास्ट बुलेटिन के लिए दिन में कई दफा आइए। दिन हो या रात, जब दिल चाहे इस पते को याद रखिए, www.urduvoa.com।
जी, वॉइस ऑफ अमेरिका वाशिंगटन से प्रोग्राम है आपकी दुनिया। हमने कोशिश की थी कि वफा नज़ीर साहिबा से हमारा रब्ता हो जाए, वफा वज़ीर से, लेकिन हमारा नामालूम क्यों उनसे रब्ता नहीं हो पाया। इसलिए हमने गुफ्तगु में फैसल नदीम की गुफ्तगु को ज़्यादा वक्त दिया और अब हम प्रोग्राम को आगे बढ़ाते हैं। आजकल पाकिस्तान में वर्चुअल एजुकेशन का बड़ा तस्करा होता है और ये वर्चुअल एजुकेशन क्या है, इस बारे में हमने वर्चुअल यूनिवर्सिटी लाहौर के रेक्टर तारिक साहब से बात की थी और उनका ये इंटरव्यू, उसकी एक झलक हम आपको इस वक्त सुनवा रहे हैं। अस्सलाम वालेकुम नईम तारिक साहब।
जी वालेकुम अस्सलाम।
बेहद शुक्रिया आपने हमारे प्रोग्राम के लिए वक्त निकाला। तो सबसे पहले तो हमारे सुनने वालों को ये बताइए कि वर्चुअल एजुकेशन से क्या मुराद है और वर्चुअल एजुकेशन, ऑनलाइन एजुकेशन या डिस्टेंस एजुकेशन में क्या फर्क।
आने वाले दौर में, बल्कि अभी जो दौर चल रहा है और आने वाला दौर जो है, वो इन्हीं एजुकेशन टेक्नोलॉजीज के जरिए ही तालीम को आम किया जा सकता है, फैलाया जा सकता है, खासतौर पर तीसरी दुनिया में, अफ्रीका में, एशिया में और दीगर ममालिक में। जैसे आपने भी जिक्र किया वर्चुअल यूनिवर्सिटी का और डिस्टेंस लर्निंग का और ई लर्निंग का, तो बेसिकली मोर और लेस ये तीनों चीज़ें तकरीबन एक जैसी ही है और एक दूसरे को इनसे तकवीत मिलती है। हमारे जितने भी असातिज़ा हैं पाकिस्तान भर में, नामी गिरामी असातिज़ा, अपने अपने सब्जेक्ट के जो वेल नोन प्रोफेसर हैं, PhDs हैं, प्रोफेशनल्स हैं, इवन पाकिस्तान से बाहर भी जो लोग काम कर रहे हैं, हम उनसे एक मुआहदा कर लेते हैं। वो हमारे पास आके वर्चुअल यूनिवर्सिटी में, हमारे अपना टेलीविजन स्टूडियोज हैं, पूरा रिकॉर्डिंग सेटअप मौजूद है, तो उसमें आके वो अपने सब्जेक्ट को रिकॉर्ड करवा देते हैं टेलीविजन के ऊपर, उसकी रिकॉर्डिंग बन जाती है, उसकी टेप्स बन जाती हैं, DVDs बन जाती हैं, वीडियोज बन जाती हैं और वो मुख्तलिफ ज़राए के ज़रिए तलबा तक पहुँचाया जाता है। ये लोग अपना काम करके, रिकॉर्डिंग करके, अपना तालीमी मवाद देकर ये हमसे एक रुख्सत कर लेते हैं और उसके बाद हमारे अपना स्टाफ है, वर्चुअल यूनिवर्सिटी का एकेडमिक स्टाफ है, एडमिनिस्ट्रेटिव स्टाफ है, टेक्निकल स्टाफ है, उनकी पे स्टूडेंट्स के साथ इंटरेक्शन चलती है ओवर द नेट। उनके लिए हमने एक LMS यानी कि लर्निंग मैनेजमेंट सिस्टम बनाया हुआ है, जिसके तहत हर स्टूडेंट को एक ID नंबर जनरेट कर दिया जाता है और वो अपने क्लास रूम में दाखिल हो जाता है।
ठीक।
और ये क्लासरूम पूरे पाकिस्तान के ऊपर मुहित होता है, मतलब इसमें एक सब्जेक्ट में कराची के बच्चे भी होंगे और पेशावर के बच्चे भी होंगे और क्वेटा के बच्चे भी होंगे। उनको एक अदद टीचर असाइन कर दिया जाता है जो इनके साथ LMS के जरिए इनके सवाल और जवाब चलाए जाते हैं, असाइनमेंट्स दी जाती है, उनको चेक किया जाता है, क्विजेज होते हैं, उसका रिजल्ट अनाउंस किया जाता है, बच्चे आपस में भी इस डिस्कशन बोर्ड के जरिए दूसरे से सवाल कर सकते हैं। जो एक बच्चे ने सवाल किया है एक क्लास में, उसमें जितने भी बच्चे एनरोल्ड हैं, चाहे वो 500 बच्चा है या 1000 बच्चा है, वो तमाम सवाल और जवाब उस हर बच्चे के सामने मौजूद होते हैं और वो उसमें مزید سوال ایڈ کر کے اس کو مزید کلیریفیکیشن بھی حاصل کر سکتا ہے. اسی طریقے سے پھر ہمارا سمیسٹر بیسڈ ہے اور اس میں مڈ ٹرم ایگزام ہوتے ہیں اور فائنل ٹرم ایگزام ہوتے ہیں. کیونکہ ہمارے تقریباً 100 سے زائد شہروں میں کیمپسز بنائے ہوئے ہیں جو تقریباً 200 کے قریب کیمپس ہیں. یہاں پہ ہم نے کیمپس میں فیسلٹیز بچوں کے لیے رکھی ہوئی ہیں جس میں کمپیوٹرز ہیں اور وہ فل ٹائم بیک اپ کے ساتھ اویلیبل ہیں. فل ٹائم انٹرنیٹ وہاں پہ ہائی اسپیڈ انٹرنیٹ اویلیبل ہے کیونکہ ریموٹ ایریاز میں کہیں پہ لوڈ شیڈنگ کے مسئلے ہیں, انٹرنیٹ کے مسائل ہیں, تو بچے ان کیمپس میں آ کے اپنا تعلیمی سسٹم جو ہے وہ پورا کر سکتے ہیں.
اور یہ بھی بتائیے کہ کن کن شعبوں میں آپ ورچوئل ایجوکیشن دے رہے ہیں؟
یہ 2002 میں پروجیکٹ لانچ کیا گیا تھا, اس کو یونیورسٹی بنا دیا گیا تھا. یہ گورنمنٹ آف پاکستان کا پروجیکٹ تھا اور یہ ایچ ای سی سے ریکگنائزڈ ہے اور منسٹری آف انفارمیشن ٹیکنالوجی ہمارا جو ہے وہ ایڈمنسٹریٹو ادارہ ہے. اس کی ڈگری جو ہے فلی بیکڈ اپ بائی ایچ ای سی ہے اور ریکگنائزڈ ہے ورلڈ اوور. بیچلرس کے پروگرام ہیں سی ایس کے, کمپیوٹر سائنس کے, انفارمیشن ٹیکنالوجی کے, سافٹ ویئر کے, مینجمنٹ کے مختلف پروگرامز ہیں, بی بی اے ہے, سوشیولوجی ہے, سائیکالوجی ہے, اور ہم نے کچھ 4-5 سال پہلے لائف سائنسز کو بھی انٹروڈیوس کیا تھا ورچوئل موڈ میں. ماسٹرز بھی ہم کراتے ہیں انہیں فیلڈز میں اور ایم ایس کے سبجیکٹس بھی اویلیبل ہیں.
تو اگر آپ کے کالج سے, آپ کی یونیورسٹی سے کوئی طالب علم بیچلرز کر لیتا ہے تو اسے آرام سے کسی اور یونیورسٹی میں جس میں وہ جانا چاہے جو ورچوئل نہ ہو تو اسے وہاں ایڈمیشن آرام سے مل جاتا ہے؟
جی بالکل مل جاتا ہے, نہ صرف پاکستان میں بلکہ باہر بھی ہمارے بچوں کو آسانی سے ایڈمیشن مل جاتا ہے.
اچھا, تو ان کو ڈگریز جب دی جاتی ہیں تو کس طرح سے عام کانوکیشن ہوتی ہے یا ان کو بھیج دی جاتی ہیں ڈگریاں؟
نہیں, ہم اس کا کانوکیشن کرتے ہیں. کانوکیشن بھی ہم نے ایک اس کا تھوڑا سا منفرد طریقہ رکھا ہوا ہے. سال میں ہمارے 2 سیمسٹرز ہوتے ہیں, اسپرنگ کے اور فال کے. تو اس کا جو کمنگ جو اسپرنگ اور فال کے بعد جو نیکسٹ اسپرنگ آتا ہے اس میں ہم کانوکیشن کرتے ہیں. یہ تقریباً فروری, مارچ, اپریل کے مہینوں میں ہم منعقد کرتے ہیں اور یہ پاکستان کے کوئی 5-6 شہروں میں ہم اس میں جا کے اس علاقے کے قریب ترین بچے جو ہیں پھر وہاں ہم ان کو کنوکیشن کے لیے بلاتے ہیں اور وہاں پہ ان کو ڈگری اور اس کی اسناد دی جاتی ہے.
تو اور اب تک کا کیا, اب تک کتنے اسٹوڈینٹس کو آپ گریجویٹ کر چکے ہیں یا ماسٹرز کی ڈگریاں دے چکے ہیں؟
جی ٹوٹل اگر آپ کو میں بتاؤں کہ 2002 سے لے کے اب تک ہم نے 280,000 سے زائد بچوں کو ایڈمیشن دے چکے ہیں اور ان میں سے تقریباً 60,000 بچے ہمارے الومنائی بن چکے ہوئے ہیں اور تقریباً 60,000 بچہ ہی ایک سیمسٹر میں ہمارا تعلیم حاصل کر رہا ہے. کہ جو 60,000 بچے کا اگر ہم امتحان لیتے ہیں تو تقریباً 300,000 امتحانی پرچے بنتے ہیں. تو یہ سارا کچھ جو ٹیکنالوجی بیسڈ ہے, ای لرننگ کی وجہ سے, انٹرنیٹ کی وجہ سے, کمپیوٹر بیسڈ ہونے کی وجہ سے, آئی سی ٹی کو ہم میکسیمم پاسبل استعمال کرتے ہیں اور یہ سارا کچھ پیپر لیس انوائرمنٹ میں ہوتا ہے.
اور آپ کی یونیورسٹی کے 2 کیمپس ہیں؟
نہیں, ہماری یونیورسٹی کے 200 کے قریب کیمپس ہیں.
200؟
جی, ملک بھر میں 100 سے زائد شہروں میں.
تو ان کا جو بیسک انتظام ہے وہ آپ سنبھالتے ہیں, ان کی فنڈنگ وغیرہ ساری گورنمنٹ کرتی ہے؟
جی, ہمیں گورنمنٹ سے تو بہت کم فنڈنگ ملتی ہے. اللہ کا شکر ہے کہ جو ہم اپنے اسٹوڈینٹ سے جو فیس لیتے ہیں اس کو ہم نے بڑے احتیاط کے ساتھ لے کے سنبھال کے چلتے ہیں, اس کی وجہ سے ہی ہم سارا خرچہ اٹھاتے ہیں. اور میں یہ بھی بتاتا چلوں کہ ہماری جو فیس ہے, جو بیچلرز لیول کے جو 4 سال کا ڈگری پروگرام ہے اس کی کل فیس 1,20,000 تک ہوتی ہے. اور پھر بھی ہم جو ہے اپنے, اللہ کا شکر ہے کہ ہم نے اپنا ایک معیار مقرر کیا ہوا ہے اور فائنینشیل طور کے اوپر ہم مستحکم ہیں اور انہی فیس سے جو ہمیں حاصل ہوتی ہے ہم سارا نظام چلا رہے ہیں.
اچھا, اس کے علاوہ طالبات کا کیا ریشو ہے جو آپ کے یہاں سے ایجوکیشن لیتی ہیں؟
اس میں تقریباً طالبات جو ہیں وہ کوئی 25-30% کے قریب ہیں.
تو ووکیشنل اور ٹیکنیکل ٹریننگ بھی دی جاتی ہے آپ کی یونیورسٹی کے تھرو؟
ابھی ہم اس میں نہیں ہے, ووکیشنل اور ٹیکنیکل میں ابھی نہیں ہے, لیکن انشاءاللہ اس میں بھی جلدی 1-8 سال کے اندر اس میں بھی ہمارے پروگرام آنا شروع ہو جائیں گے.
تو نعیم طارق صاحب, بہت شکریہ آپ نے ہمارے پروگرام کے لیے وقت نکالا. جی, ورچوئل یونیورسٹی لاہور کے ریکٹر نعیم طارق کی گفتگو آپ نے سنی. اور ورچوئل یونیورسٹی لاہور کا ایک کیمپس بلوچستان میں ہے جسے ایک فلاحی ادارہ تعلیم فاؤنڈیشن چلا رہا ہے. اس کے چیئرمین اور فاؤنڈر ڈاکٹر ظفر اقبال قادر سے بھی ہم نے گفتگو کی, تو آئیے ان کی گفتگو آپ کو سنواتے ہیں. السلام علیکم ڈاکٹر ظفر قادر صاحب.
وعلیکم السلام جی, کیسے ہیں آپ؟
میں ٹھیک ہوں, بہت شکریہ آپ نے ہمارے پروگرام کے لیے وقت نکالا. تو کچھ بتائیے کہ اسلام آباد میں بیٹھ کر لاہور کی ورچوئل یونیورسٹی کا کیمپس بلوچستان میں کیسے چلا رہے ہیں, اور اسی کیمپس میں آپ اپنا ورچوئل اسکول بھی چلا رہے ہیں. تو بتائیے ہمارے سننے والوں کو کہ آپ جو بلوچستان اور پاکستان بھر میں تعلیم کے شعبے میں ٹیکنالوجیز کا استعمال کیسے کر رہے ہیں. کئی سوال ہیں.
مجھے اصل میں بلوچستان میں کافی کام کرنے کا موقع ملا,
اپنے کیریئر کے میرے کو 18 سال بلوچستان میں گزارے. ان 18 سالوں میں تعلیم فاؤنڈیشن بھی فاؤنڈ کی اور تعلیم فاؤنڈیشن کے پلیٹ فارم سے مختلف قبائلی اضلاع میں اسکولوں کی بنیاد رکھی, فارمل اسکولوں کی. فارمل اسکول جو بیسیکلی ہائی اینڈ گرامر اسکول تھے, ٹو ایجوکیشن انگلش میڈیم, اور اس کے لیے ہم نے فیمیل فیکلٹی پنجاب اور سندھ اور صبح سرحد سے لا کے وہاں پہ اپلائی کی اور ان کے ساتھ یہ کام چلایا. تو الحمد للہ مقصد تھا سوشل چینج لائی جائے بلوچستان میں, جہاں پہ ریلیٹیولی ڈیپریویشن زیادہ تھی پاکستان میں.
اچھا,
وہ ایک مقصد تھا. اگر آپ دیکھتے ہیں کہ جتنے پسماندہ علاقے ہوتے ہیں وہاں پہ اچھے پروفیشنل جانا پسند نہیں کرتے, چلے بھی جائیں تو وہاں رہنے کا ان کے لیے مشکل ہوتا ہے. تو گریجولی جب دیکھا ہم نے کہ ان کو اچھے اساتذہ کو ریٹین کرنا مشکل تھا ہمارے لیے, پھر ہم نے سوچا کہ کیوں نہ کوئی انوویٹو طریقہ نکالا جائے کہ وہاں کے جو بچے بچیاں ہیں ان کو اچھی نالج بھی ملے, علم اچھا ملے ان کو, اچھا اسٹینڈرڈ بھی ہو, اور جو اچھے اساتذہ کرام ہیں باقی صوبوں سے, باقی ملک کے باقی حصوں سے, وہ ان تک ایکسیسیبل ہوں.
اچھا,
اس کے لیے ہم نے پھر کچھ مدد لی بچوں یونیورسٹی لاہور سے, کچھ ہم نے مدد دی منسٹری آف آئی ٹی اینڈ ٹیلی کمیونیکیشن اسلام آباد سے, مجھے خود بھی کچھ ایسا کام کرنے کا موقع ملا ایز ہیڈ آف دی فیڈرل منسٹری آف آئی ٹی اینڈ ٹیلی کام ایز سیکرٹری آف دی منسٹری. تو ایکسیس ہوگی یہ ٹیکنالوجی کی طرف. تو ہم نے پھر ایک انوویٹو سولوشن ڈیولپ کیا بلوچستان کے لیے, خاص طور پہ اس وقت کی وہاں پہ زیادہ اس کی ضرورت تھی. ہم نے کوشش کی جو ہائبرڈ ٹریڈیشنل سسٹم آف لرننگ ہے اسٹوڈنٹ لرننگ کا, اس کو ماڈرنائز کریں. ماڈرنائز کر کے ان کی جو ڈپینڈنس ہے فزیکل ٹیچر پہ اس کو کم کرے ذرا. اس کے لیے ہم نے سسٹم ڈیولپ کیا 3-4-5 سال لگا کے, کافی ٹیکنالوجی ہاؤس کے ساتھ ملا کے, ویڈیو کے ساتھ ملا کے. تو ہم لوگوں نے ایک اپنا ای لرننگ پلیٹ فارم کے ساتھ ساتھ ایک اپنا ایل ایم ایس ڈیولپ کیا, جو گریڈ انیشلی گریڈ 1-5 تھا, پھر 1-10 کیا, اب 1-12 اس کو سینڈ کر رہے ہیں. اور یاد رکھیے کہ پاکستان کا جو نیشنل کریکولم بیس ہے 1-12 کی, ہم نے اس کریکولم کے ساتھ اس کو الائن کیا ہوا ہے اپنے پورے ایل ایم ایس کو.
تو یہ کیا, اس کی کیا خاص بات ہے اس آپ کی اس کورس کی؟
اس کی خاص بات یہ کہ واحد یہ کانٹینٹ ہے جو الائن ہے ود فیڈرل کریکولم. دوسرا یہ کانٹینٹ بکش نہیں ہے, بلکہ بک کے کانٹینٹ کو ہم نے کنورٹ کیا ہے اینیمیٹیڈ ویڈیوز میں, اور ویڈیوز کو انٹریکٹیو فارمیٹ پہ ہم لے آئے ہیں تھرو ٹیکنالوجی.
اس
کے ساتھ وائس اوور ریکارڈنگ بھی کر دی ہے ڈفرینٹ لینگویجز کی, تاکہ بچے سمجھنے میں آسانی ہو ان کی. اور اس ایل ایم ایس کے ساتھ ہم نے جو اچھی چیز ایڈ کی ہے وہ ہے آن لائن ٹیسٹنگ سسٹم. اپنا ایک کمپیوٹر بیسڈ ٹیسٹنگ سسٹم ڈیولپ کیا ہے, اس میں 2 لاکھ سے زائد کوشچن کا ڈیٹا بینک ہے, کوشچن بینک ہے گریڈ 1-12 کا, اور پاکستان کے جتنے بھی بورڈ آف ایگزامینیشن ہیں ان سب کے ساتھ کمپیٹیبل ہے بوتھ کانٹینٹ اینڈ کمپیوٹر بیسڈ ٹیسٹنگ سسٹم. تو یہ ہمیں اپر ایج مل جاتا ہے کہ پاکستان میں یہ واحد اینڈ ٹو اینڈ سولوشن ہے اسکول ایجوکیشن کا, جس میں آپ کی اسکول آٹومیشن بھی شامل ہے, ان بلٹ ہے تھرو ای آر پی, آپ کا اپنا پورٹل ہے, آپ کا اپنا ایک براؤزر ہے, ویب براؤزر ہے جس پہ پورا کانٹینٹ لوڈڈ ہے تھرو کلاؤڈ ٹیکنالوجی, اور اپنا ہی سی بی ٹی ایس ہے, اور اپنی ہی سسٹم جنریٹڈ ریزلٹس اور رپورٹس ہیں.
اچھا,
یہ بلوچستان میں نئی چیز تھی, چونکہ وہاں پہ فارمل اسکولیں بھی اتنی اچھی نہیں ہیں. جب وہاں پہ چیز اپلائی کی تو کافی لوگوں کو خبر تو پہنچی, لیکن لوگوں نے یقین نہیں کیا جب تک ان کو دکھایا نہیں گیا. تو ہم نے لاسٹ ایئر اسلام آباد میں اس سولوشن کو گورنمنٹ کے جو اسکول تھے جو نارملی کم آمدنی والے افراد کے لیے ہوتے ہیں, ان میں ڈپلائی کیا اور اس کو شو کیس کیا, اور اتنا اچھا پسند کیا لوگوں نے, خاص طور پہ بچوں نے اور پیرنٹس نے, سرکار کے لوگوں نے, کہ ابھی اسلام آباد کے تمام 411 اسکول جو فیڈرل ایجوکیشن ڈائریکٹوریٹ آپریٹ کرتی ہے, ان سب اسکولوں میں یہ سسٹم لگایا جا رہا ہے تعلیم فاؤنڈیشن کا انٹریکٹیو لرننگ سولوشن. ساتھ ساتھ دبئی پنجاب بھی مذاکرات میں کافی ایڈوانس اسٹیج پر ہے, ان کے پاس کچھ 56,000 اسکول ہیں پنجاب حکومت کے, ان میں بھی چاہ رہے ہیں گریجولی اس چیز کو لے کر جائے. تاکہ بچے کلاس روم میں بجائے کتاب کو پڑھنے کے رٹا لگانے کے بجائے وہ انٹریکٹو وائٹ بورڈ پہ جائیں, کانٹینٹ کو ٹچ کریں, ٹچ کر کے اس کے ساتھ کھیلیں, براؤز کریں, جیسے ہم اینڈرائڈ کے اوپر بچے کھیلتے ہیں ویڈیو گیم کے ساتھ. بیسیکلی گیمیفیکیشن ٹائپ کانٹینٹ ہے جس میں انٹریکٹیوٹی بہت زیادہ ہے بچوں کے کھیلنے کی, فن پلے اینڈ لرن ہے. جو بچے پرائیویٹ اسکولنگ اچھی اسکولنگ افورڈ نہیں کر پاتے وہ لوگ ڈپرویٹ نہ ہو, ان کو بھی ہم اخبار لے آتے ہیں ودی پرائیویٹ سیکٹر ایجوکیشن. وہ ہم نے ہر اسکول کو ٹیلی سینٹر میں کنورٹ کر دیا. ٹیلی سینٹر مین کہ اب صبح تو اسکولنگ نارمل ہو رہی ہے, وہاں پہ فارمل اسکولنگ ہو رہی ہے, کچھ ورچوئل, کچھ فزیکل, کچھ آن لائن, کچھ انٹریکٹیو. اب آفٹر نون میں ہم اسکول کو ہم نے کنورٹ کر دیا ای اسکل سینٹر میں.
اچھا,
ووکیشنل اسکل بھی ہم ان کو دے رہے ہیں آن لائن.
ڈاکٹر ظفر قادر صاحب, تعلیم فاؤنڈیشن کے آپ فاؤنڈر بھی ہیں اور آپ اس کے بورڈ آف ڈائریکٹرز کے چیئرمین بھی ہیں, بہت شکریہ آپ نے ہمارے پروگرام کے لیے وقت نکالا. اور اس کے ساتھ ہی پروگرام آپ کی دنیا کا وقت ختم ہوا. پروڈیوسر تھیں بحث جلانی اور انجینئر تھے جسٹن ٹویٹ. یاسمین جمیل کو اجازت دیجیے, خدا حافظ.
اس پروگرام میں جو نقطہ نظر پیش کیے گئے وہ خالصتاً ہمارے مہمان شراکا کے تھے اور وہ وائس آف امریکہ کے موقف یا امریکی حکومت کی پالیسی کی نمائندگی نہیں کرتے.